والسلام على حبيبه محمد وآله وأصحابه أجمعين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللہ کریم کا اپنا ایک نظام ہے دنیا میں، تاریخ گواہ ہے کہ بہت بڑی بڑی طاقتیں منشاء شہود پہ آئیں اور پھر ایسے مٹ گئیں کہ ان کا تذکرہ محض کتابوں میں اور قصے کہانیوں میں رہ گیا. نظام کائنات ایسا ہے کہ ہر چیز اپنے منطقی انجام کی طرف چلتی رہتی ہے، اور دنیا کا منطقی انجام فنا ہے، سوائے اس کے کہ کسی کو معیت باری حاصل ہو. معیت باری ایسا انعام ہے کہ جس میں فنا نہیں ہے. جو بھی اللہ جل شانہ سے غافل ہوا اسے نہ صرف فنا ہونا ہے بلکہ آخرت کے دردناک عذابوں سے سابقہ پڑے گا جو کبھی ختم نہ ہوں گے. بغداد کی ایک اپنی تاریخ ہے، بہت قدیم شہر ہے، اور دہلی کی طرح کتنی بار اجڑا اور کئی بار آباد ہوا. لیکن اب کی جو تباہی بغداد پر آئی ہے اس میں زیادہ حصہ ہماری بدعمالیوں کا ہے، بحثیت قوم، مسلمان قوم کا تعلق اللہ سے کم اور غیر اللہ سے زیادہ ہے. جہاں تک امریکی قبضے کا تعلق ہے، امریکہ کا مقصد صرف بغداد پر قبضہ کرنے سے پورا نہیں ہوتا. امریکہ کی اپنی ضرورتیں ہیں، اور اس کی سب سے بڑی ضرورت یہ ہے کہ عراق جو دنیا میں دوسرے نمبر پر سب سے زیادہ تیل والا ملک ہے سعودی عرب کے بعد، اس کے تیل پہ قبضہ کرنا اور وہ تیل حاصل کرنا ہے. اس لڑائی کی بنیاد نہ کوئی تباہی کے ہتھیار تھے اور نہ کوئی دوسری وجہ. اصل وجہ معاش تھی کہ امریکہ کا سکہ، جسے وہ ڈالر کہتے ہیں، وہ آئل کرنسی تھا، یعنی دنیا پوری کو تیل ڈالر کے عوض ملتا تھا، جس میں امریکہ کی مناپلی تھی. اور امریکہ کو اس بات کی ضرورت بھی نہیں تھی کہ وہ اتنا سونا اپنے ریزرو میں دکھائے جتنے وہ ڈالر چھاپتا ہے، کیونکہ اس دنیا کے ہر ملک کو تیل خریدنے کے لیے ڈالر کی ضرورت تھی. تو امریکہ کروڑوں ڈالر صرف چھاپ دیتا بغیر سرمایہ کے، اور وہ اسی قیمت پہ چلتے رہتے تھے. پھر ایک تبدیلی آئی کہ یورپ کے ممالک نے متحد ہو کر ایک نیا سکہ ایجاد کیا جس کا نام انہوں نے یورو رکھا. وہ جتنے ممالک اس میں سوائے برطانیہ کے شامل ہوئے، ان سب ممالک کا وہی ایک سکہ ہے. यूरो की कीमत शुरू में डॉलर से बहुत कम थी। इराक पहला मुल्क था जिसने अपना तेल यूरो पर बेचना शुरू किया और डॉलर से ताल्लुक तोड़ लिया। बहुत नुकसान भी उठाया इराक ने, क्योंकि अगर 10 या 20 डॉलर मिलते थे एक बैरल के तो 10 या 20 यूरो मिलने लगे और उनकी कीमत कम थी। लेकिन जब यूरो ऑयल करेंसी बना, यानी उसके बदले तेल मिलने लगा, तो यूरो की कीमत बढ़ने लगी और अब यूरो की कीमत डॉलर से ज्यादा है। लिहाजा इराक को बहुत फायदा भी हुआ जब यूरो की कीमत डॉलर से बढ़ गई। अब इराक के बाद सामने ईरान ने, इन मुल्कों ने भी सोचना शुरू कर दिया जिन्हें अमेरिका धमकियां दे रहा है। उनका जुर्म भी ये है कि वो भी ये सोच रहे हैं कि हम भी अपना तेल यूरो पर बेचें। अगर यूरोपियन सिक्का ऑयल करेंसी बन जाता है, यानी उसके बदले तेल मिलता है, तो फिर डॉलर की हैसियत खत्म हो जाएगी और फिर बगैर रिजर्व सोने के, यानी उतने ही डॉलर छप सकेंगे जितना सोना अमेरिका के पास होगा, जो अमेरिका के लिए मौत से कम नहीं। ये काम सिर्फ बगदाद पर कब्जे से नहीं होगा, इस काम करने के लिए अमेरिका को एक अपनी पसंद की हुकूमत वहां चाहिए जो उसके कहने पर तेल निकाले, उसके कहने पर तेल बेचे और डॉलर को जिंदा रखे। लेकिन ऐसा मुमकिन नजर नहीं आता। वस्त एशियाई तेल को हासिल करने के लिए अमेरिका ने अफगानिस्तान को तबाह तो कर दिया और एक नई हुकूमत भी बना दी, लेकिन अमेरिका अभी तक वस्त एशिया से तेल हासिल करने की बजाय लाशें वसूल कर रहा। एक ऐसी जंग छिल चुकी है अफगानिस्तान में जिसका कोई सिरा नजर नहीं आता, न जाने कब तक चलेगी, और वो इंशाअल्लाह तब तक चलेगी जब तक अमेरिका पसपा नहीं हो जाता। वही आलम इराक का भी हुआ। हमारे पाकिस्तानी दानश्वर तो काफी इस बात पे खफा हैं कि अखबार इराक की हमायत में खबरें छापते रहे और इराक ने बगैर मुजाहमत के बगदाद दे दिया। ऐसी बात नहीं है, इराक ने बड़ी मुजाहमत की। बगदाद के जिन हिस्सों पे अमेरिकी और बरतानवी फौजों ने कब्जा किया, उनसे वापस लिए, उन्हें मारा भगाया। लेकिन अफगानिस्तान की तरह अमेरिका की बेपनाह और बेतहाशा और जालिमाना बमबारी का जवाब इराक के पास नहीं था। लिहाजा उन्होंने भी तालिबान की तरह अपनी फौज निकाल ली, शहर खाली कर लिए। लेकिन जो फौज, जिस तरह तालिबान की फौज निकल तो गई थी मगर लड़ अभी तक रही है और इंशाअल्लाह अमेरिका के कब्जे के खात्मे तक लड़ेगी, उसी तरह इराकी अफवाज भी लड़ती रहेंगी इंशाअल्लाह। और जमीनी जंग एक दूसरे अंदाज से शुरू हो गई है। बेशक अमरीका को वहां भी कोई और अफजाई मिल जाएगा और बड़ा नाम हुकूमत बनाने में कामयाब हो सकता है, लेकिन उस हुकूमत को चलाना, अमन कायम करना, تیل کے ذخائر سے تیل حاصل کرنا یہ ایک بڑا لمبا کام ہے. اور انشاءاللہ العزیز یہ امریکہ کے لیے ممکن نہیں ہو سکے گا, بلکہ شاید اتنا جانی نقصان اس جنگ میں امریکہ برطانیہ کو نہ اٹھانا پڑا ہو جس میں یہ لڑے کم ہیں اور شہروں پر, سول آبادیوں پر اور بے گناہ مظلوم شہریوں پر بے پناہ بمباری کی ہے. اب کام بمباری سے نہیں چلے گا جس طرح افغانستان میں ہے, اب لڑنا پڑے گا زمین پر قبضہ بحال رکھنے کے لیے, یا جو برائے نام حکومت کھڑی کریں گے اس کو زندہ رکھنے کے لیے. اور یہ ایک طویل اور تھکا دینے والی جنگ ہوگی, جس طرح دنیا کا قاعدہ ہے کہ ہر چیز اپنے منطقی انجام کی طرف بڑھتی رہتی ہے, اسی طرح امریکہ بھی انشاءاللہ اپنے منطقی انجام کو پہنچے گا. روس نے بغیر کسی مزاحمت کے افغانستان پر قبضہ کر لیا تھا, اور 8-10 برس مختلف حکومتیں بنائیں, مختلف حکمران چنے, پوری روسی فوج کوشش کرتی رہی, لیکن نتیجہ یہ ہوا کہ خود روس تباہ ہو گیا اور دنیا میں 2 سپر پاور کا شور تھا کہ روس اور امریکہ 2 سپر پاور ہیں. امریکہ اکیلا سپر پاور بن گیا اور اس طاقت کے نشے نے اسے چکرا دیا. اس کے ذہن سے یہ بات نکل گئی کہ سپر پاور اللہ ہے جو اس کائنات کا خالق ہے اور جس کی سلطنت ہمیشہ کے لیے ہے, جس کی حکومت ہمیشہ کے لیے ہے, جس کو زوال نہیں. اللہ کے علاوہ کوئی طاقت سپر پاور نہیں ہے. اس کی حیثیت اللہ کی بارگاہ میں بہت معمولی ہے, نہ ہونے کے برابر ہے. یہ الگ بات کہ ہمارے گناہ, ہماری بے راہ روی اور ہماری دین سے دوری ہمارے لیے تازیانہ عبرت بن گئی اور ہم پر عذاب کی شکل میں ان خنزیر کھانے والوں کو اور شراب پینے والوں کو مسلط کر دیا گیا. کیا یہ اچھا ہو کہ ہمیں اب بھی یہ احساس ہو جائے کہ ہم اللہ کا دروازہ چھوڑ کر غلطی کر رہے ہیں؟ مسلمان من حیث القوم اب بھی واپس آ جائیں تو اب بھی کچھ نہیں بگڑا. ہمارے دانشوروں نے بڑے بیانات داغے کہ عراق جنگ سے ثابت ہو گیا ہے کہ ماڈرن ٹیکنالوجی ہی لڑائی میں غلبے کا اصل سبب ہے. یہ درست ہے کہ ٹیکنالوجی ایک بہت بڑا فیکٹر ہے, ایک بہت بڑا اثر ہے, اور جدید سے جدید جو تکنیک ہے اسے سیکھنا اور اسے حاصل کرنا چاہیے, اس کی اپنی ایک اہمیت ہے اور اس کا انکار نہیں کیا جا سکتا. خود نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے اپنے زمانے کے جہاد میں بہترین جنگی تکنیکیں استعمال فرمائیں, لیکن یہ کہنا کہ جدید تکنیک ہی سب کچھ ہے یہ صحیح نہیں ہے, اس لیے کہ بہت ہی جدید تکنیک रूस के पास थी, बेशुमार एटम बम रूस के पास थे और अब भी रूस के पास हैं। ये नहीं है कि उसकी टेक्नोलॉजी छिन गई है या उसके बम किसी ने उससे छीन लिए हैं, उसके पास अब भी उसके एटमी ज़खायर अब भी महफूज हैं और उसकी टेक्नोलॉजी अब भी उसके पास है, लेकिन इस सब के बावजूद रूस को टुकड़े टुकड़े होना पड़ा। इसी तरह अब अमेरिका बहादुर की बारी है और इंशाअल्लाह ये भी टुकड़े टुकड़े होगा और जरूर होगा। ये अलग बात है कि इसके टूटने का वक़्त अल्लाह के नज़दीक कब है। हमारी तमन्ना, हमारी दुआएं, हमारी ख्वाहिश तो ये है कि ये बहुत जल्दी टूटे और यहीं टूट जाए, लेकिन कौन जानता है कि अभी इसने और कितने जुल्म करने हैं और कितने बदनसीबों को अभी अजाब इलाही बनकर तबाह करना है। हो सकता है इराक के बाद किसी दूसरे मुस्लिम ममालिक पर टूट पड़े, हो सकता है किसी दूसरे तीसरे पर भी टूट पड़े, लेकिन ये सारा सफर जो ये तय कर रहा है ये अमेरिका की तबाही पर मुंतज होगा। और अपने मंतकी अंजाम की तरफ बढ़ रहा है, जिस तरह हमारे यहाँ यूरोपीय अकवाम की देखा देखी बर्थडे मनाने का रिवाज हो गया पैदाइश का दिन, और ये किसी को समझ नहीं आती कि जब पैदाइश का दिन मनाते हैं खुशियां मना रहे होते हैं तो मौत एक साल और करीब आ चुकी होती है और जिंदगी का एक साल और हाथ से निकल चुका होता है। यानी ऐसा मौका होता है कि बंदा ये महासभा करे कि उम्र अजीज का एक साल मेरे हाथ से निकल गया, उसमें मैंने क्या खोया क्या पाया, मौत एक साल और करीब आ गई उसके लिए मैंने क्या तैयारी की। इस सारे को भूलकर हम यूरोप की तकलीद में बर्थडे के केक काटते और खुशियां मनाते हैं, और अब तो मरने वालों का भी मरने के बाद बर्थडे मनाया जाता है। यानी बंदा अपने मंतकी अंजाम को पहुंच चुका, बर्जुख में चला गया, अब आगे अल्लाह जाने और वो जाने। हम तो शायद किसी के साथ हमारा ताल्लुक अच्छा है तो उसके बारे उसने जन रखते होंगे, किसी को हम अच्छा नहीं समझते तो उसके बारे हमारा गुमान खराब भी हो सकता है, लेकिन हमारे गुमान और हमारे ख्याल की कोई हैसियत नहीं है। होता वो है जो अल्लाह के पास है। अल्लाह के साथ उसका कैसा मामला था, जब वो वहां पहुंचता है तो उसे वो चीजें पेश आती हैं जो ताल्लुक दुनिया में रहकर उसने अल्लाह से बनाया था। अगर अल्लाह से दूरी का शिकार हुआ तो वहां अजाब इलाही का शिकार होता है, और अगर जिंदगी में अल्लाह का साथ पाया, मैयत बारी पाई, तो वहां अल्लाह की तरफ से वसल से सैराब होता है, इनामात इलाही का सजावार होता है। तो ये दुरुस्त है कि जदीद तकनीक और मॉडर्न टेक्नोलॉजी जानना चाहिए, रखना चाहिए, बनाना चाहिए, होना चाहिए, लेकिन ये सोचना कि सब कुछ ही मॉडर्न टेक्नोलॉजी है ये दुरुस्त नहीं है। मॉडर्न टेक्नोलॉजी की एक अपनी हैसियत है और एक बहुत बड़ा सबब है, ये दुरुस्त है, लेकिन उसके साथ मोमिन के लिए तो अज हद जरूरी है कि उसका एक जाती तशख्खुस भी हो, उसे ये पता भी हो कि अल्लाह की एक फौज है, अल्लाह का एक कुंबा है, अल्लाह की एक ऐसी मखलूक है जो अल्लाह से जुड़ी हुई है, और उस खानदान का एक फर्द मैं भी हूं। जाती तौर पर मोमिन को ये जानना चाहिए کہ دنیاوی اسباب و وسائل کی اہمیت اپنی جگہ، لیکن سب سے پہلے اللہ سے تعلق ہے. اگر مومن کلمہ گو بھی اس تعلق سے محروم ہو جائے خدا نخواستہ، تو پیچھے صرف ٹیکنالوجی کی جنگ رہ جاتی ہے. وہ جس کے پاس زیادہ ہوگی وہ کامیاب ہو جائے گا. تو ہماری بدنصیبی یہ ہے کہ ایک زمانہ مسلمانوں پہ آیا تھا جب تاتاریوں نے مسلمان ریاستوں کو تاراج کیا تھا. بغداد اس وقت بھی اجڑا تھا، لیکن بغداد تک پہنچنے کے لیے راستے میں متعدد ریاستیں تھیں، جن سب ریاستوں کا اثر یہ ہوا کہ باقی ریاستوں کے ساتھ تاتاری اپنے سفارتکار بھیج کر تعلقات بنا لیتے اور ایک کو مجرم قرار دے دیتے کہ اس کو ہم ضرور سزا دیں گے، آپ کے ساتھ تو ہماری دوستی ہے. جب اسے تباہ کر چکتے تو وہ الزام کسی دوسری ریاست پر آ جاتا اور باقی ریاستوں کے پاس ان کے سفارتکار پہنچ جاتے، اور چنگیز خان کی طرف سے اور تاتاریوں کی طرف سے دوستی کا پیغام لے جاتے. یوں باری باری تمام ریاستیں تباہ ہوتی گئیں اور بالآخر بغداد بھی تباہ ہوا. لیکن یہ سب تباہی اسلام کو ختم نہ کر سکی، اس کا اپنا ایک نظام ہے. اسایات اللہ بقوم یحبہم ویحبونہ یجاہدون فی سبیلہ یقتلون ویقتلون ولا یخافون لومۃ لائم. وہ قادر ہے کہ تم اس کا دروازہ چھوڑ دو گے تو وہ کسی دوسری قوم کو اپنی معرفت عطا کر دے گا اور انہیں اپنی محبت دے دے گا، ان میں جذبہ جہاد کو بیدار کر دے گا. وہ اس کی راہ میں جہاد کریں گے، قتل کریں گے بھی، قتل ہوں گے بھی، اور دنیا کا کوئی پروپیگنڈا انہیں اس سے باز نہیں رکھ سکے گا. یعنی ایمان اور تعلق باللہ کی ایک صورت یہ بھی ہے کہ مومن پروپیگنڈے سے متاثر نہیں ہوتا، لیکن ہم بحثیت قوم سارے ہی محض پروپیگنڈے کا شکار ہیں. اور جو کچھ اہل مغرب جھوٹ پہ جھوٹ بولے جا رہے ہیں ہم اسے آمنا و صدقنا کہہ رہے ہیں. اور نظام قدرت کی ان اٹل تدبیروں اور اس کے اٹل ضابطوں کو ہم بھول رہے ہیں. یہ بڑی ٹھوس حقیقت ہے کہ دنیا میں قیام قیامت تک رہنے والی تہذیب صرف محمد الرسول اللہ کی تہذیب ہے، اسلام کی تہذیب ہے، لا الہ الا اللہ محمد الرسول اللہ کی تہذیب ہے، قرآن کی تہذیب ہے. یہ ہماری بدنصیبی ہے کہ 56 کے قریب مسلمان ریاستیں حکومتی سطح پر ساری کتاب اللہ کے نظام سے الگ ہیں، اور کافروں کا بنایا ہوا نظام ہم نے اپنا رکھا ہے. وہ ہماری عدلیہ ہو، ہماری معیشت ہو، ہماری سیاست ہو، یا ہمارا نظام تعلیم تک غیروں کے نظام کے تابع ہے. اور مسلمان قوم کی اس تباہی سے اور بے گناہ مظلوموں کے اس خون سے بھی اگر ہماری آنکھیں نہیں کھل رہیں، کسی سوئے ہوئے پر پانی کا چھینٹا پھینک دیا جائے تو بھی اس کی آنکھ کھل جاتی ہے، لیکن ہماری قوم اتنی گہری نیند میں چلی گئی ہے کہ کروڑوں مسلمانوں کا خون بھی ابھی تک اس کی آنکھ کھولنے سے قاصر ہے. ہم میں سے ہر ایک کے چہرے پر خون کے چھینٹے پڑ رہے ہیں. مظلوموں کی چیخیں ہمارے کانوں سے ٹکرا کر لوٹ جاتی ہیں. تباہ شدہ لاشوں کے ٹکڑے ہماری نگاہوں کے سامنے سے گزر جاتے ہیں. اس کے باوجود ہم یہ سمجھتے ہیں کہ مرنا تو انہی کو تھا, ہمیں شاید نہیں مرنا. اس طرح ہم روز مرہ دیکھتے ہیں کہ جب کوئی مر جاتا ہے, لوگ اسے دفن کرنے جاتے ہیں, تو بہت کم لوگ ایسے ہوتے ہیں جو یہ سوچ رہے ہوں کہ آج اس کی کل شاید میری باری بھی آ جائے. بلکہ جتنے لوگ جنازے میں جاتے ہیں وہ اپنی اپنی الگ گپیں لگا رہے ہوتے ہیں, اپنے موضوعات پہ باتیں کر رہے ہوتے ہیں اور جینے کے اسباب تلاش کر رہے ہوتے ہیں, موت کو بھولے ہوئے ہوتے ہیں. جیسے سمجھا یہ جائے کہ مرنے والا مر گیا, ہمیں تو نہیں مرنا, ہمیں ہمیشہ رہنا ہے. جب تک مسلمان بحیثیت قوم اس غفلت سے بیدار نہیں ہوتے, یہ سارے تازیانے, یہ سارے کوڑے ہم پر اس کی قدرت کاملہ برسا رہی ہے کہ کوئی کوڑا, کسی مظلوم کی آہ, کسی شہید کا خون اس قوم کو جگانے کا سبب بن جائے. ہمارے ملک میں تو عجیب ہی دنیا ہے اور یہاں کا ماحول ہی عجیب ہے. جتنی ملک کی عمر ہے اس میں اس سے آدھے سے زیادہ حصہ فوجی جرنیلوں کی حکومت رہی, اور دس دس بارہ بارہ سال جرنیلوں نے حکومت کی. اب پھر ایک ایسی صورتحال دو چار ہوئی کہ حکومت کو رخصت ہونا پڑا اور جنرل پرویز مشرف نے اپنی فوجی طاقت اور اپنی قوت سے اقتدار و اختیار حاصل کر لیا. لیکن اس کے باوجود یہ غنیمت ہے کہ دس بارہ سالوں کی بجائے اس بندے نے تین سال میں ایک سول حکومت بنا لی, اور یہ بھی بہت اچھی بات ہے کہ اس میں علماء کی ایک کثیر تعداد پہلی دفعہ اسمبلی میں پہنچی, ایک اتحاد کے تحت ایک اتحاد بنا کر علماء بھی اسمبلی میں پہنچ گئے. لیکن اب اس کا کیا کیا جائے کہ اسمبلی میں بھی ملکی حالات پہ کوئی بات نہیں ہو رہی. مفلسی کا عفریت انسانوں کو نگل رہا ہے, اس پہ کوئی بات نہیں ہو رہی. ٹیکس روزمرہ بڑھ رہے ہیں, اس پہ کوئی بات نہیں ہو رہی. تیل کی قیمتیں روزانہ جب آپ سو کر اٹھتے ہیں تو بڑھی ہوئی ہوتی ہیں, اس پر کوئی بات نہیں ہو رہی. اور یہ ہماری بدقسمتی ہے کہ ہمارے جو علماء حضرات اسمبلی میں پہنچے ان کے سامنے بھی ایک ہی مشن ہے کہ پرویز مشرف وردی اتار دیں یا وردی پہن لیں. جہاں تک آئین پاکستان کا تعلق ہے, اس میں تو یہ گنجائش نہیں ہے کہ فوج حکومت پر قبضہ کر لے, غیر آئینی ہے. اب اگر وردی اتار بھی دیں تو کیا وہ آئینی ہو جائے گا؟ جو قبضہ ہی غیر آئینی ہے. پر کوئی بات نہیں ہو رہی, اور یہ ہماری بدقسمتی ہے कि हमारे जो उलमा हजरत असेंबली में पहुंचे उनके सामने भी एक ही मिशन है कि परवेज मुशर्रफ वर्दी उतार दें या वर्दी पहन लें। जहां तक आईने पाकिस्तान का ताल्लुक है उसमें तो ये गुंजाइश नहीं है कि फौज हुकूमत पर कब्जा कर ले, गैर आईनी है। अब अगर वर्दी उतार भी दें तो क्या वो आईनी हो जाएगा? जो कब्जा ही गैर आईनी है, वर्दी उतारने से वो आईनी तो नहीं हो जाएगा। फिर वर्दी उतारने का असल क्या हो? और इस वक्त में जबकि मुस्लिम बहसियत कौम या बहसियत एक उम्मा के अपनी बर्बादियों का नजारा कर रहा है, अजीब बात है कि हमारे सर पर भी हिंदुस्तान की तलवार लटक रही है। बरतानवी वजीर खारजा ने यह बयान दिया कि दूसरे ऐसे ममालिक जिनके पास तबाही लाने वाले हथियार हैं वो खुद को महफूज न समझे, हम किसी भी मुल्क पर हमला कर सकते हैं। हिंदुस्तान ने कहा कि अमेरिका ने इराक पर जो हमला किया है ये उसने जवाब मुहैया कर दिया है कि हम पाकिस्तान पर हमला कर सकते हैं। और अजीब बात है कि पाकिस्तान में जो असेंबली बनी है वो इन सब बातों से बेनियाज वर्दी उतार दो वर्दी पहन लो की तकरार में फंसी हुई। खुदा ना खास्ता हिंदुस्तान हमला कर देता है या इत्तेहादी अफवाज इधर का रुख कर लेती हैं तो वर्दी पहनना या उतारना उसमें क्या काम आएगा? ये एक सिविल हुकूमत बनी है तो अब उस सिविल हुकूमत को चाहिए कि वो को अपनी कारकर्दगी दिखाए। तमाम महकमों में करप्शन है और हद से बढ़ी हुई है। अरबों रुपए मुख्तलिफ महकमे और उनके साथ मिलकर अवामी नुमाइंदे खा जाते हैं। और होता क्या है कि जी गांव की गली पुख्ता हो गई, हम देहाती कच्ची गलियों में पैदा हुए, कच्ची गलियों में खेले पले बड़े जवान हुए, कच्ची गलियों में चलते हम पर बढ़ापा आ गया। ये जिंदगी के आखिरी चंद साल भी हमें तो कोई तकलीफ नहीं, हम कच्ची गलियों में गुजार सकते हैं। ये जो अरबों रुपया इस पे आप जाया करते हैं जिसका बेशतर हिस्सा महकमे खा जाते हैं, जो महकमों से बचता है वो अवामी नुमाइंदा खा जाता है और कोई 5-10% जाकर वो खर्च होता है गांव की गली पर, तो ये सारा पैसा बचाकर अगर आप तेल की कीमतें बढ़ाने की बजाय उस मद में खर्च करें और तेल की कीमत कम कर दें तो पुख्ता गली की बजाय आम आदमी को अशियाए जिंदगी अगर सस्ती दस्तियाब हो जाए तो ये उसके लिए करोड़ों दर्जा बेहतर है। यहां की हुकूमतें निराली हैं। मोहम्मद खान जुनेजो ने अरबों रुपए एक प्रोजेक्ट पे जाया कर दिए और कहा यह गया कि बेवा औरतों के लिए घर बना रहे हैं और गांव से हर गांव से बाहर 2-4 घर बना दिए गए। गोया बेवा औरतें कुछ शायद नजस हैं या कोड़ी हैं जो गांव में नहीं रह सकती, आम लोगों से उन्हें अलग रहना चाहिए। जब कह रहे हो बेवा है, कोई उसका सरपरस्त भी नहीं है तो फिर उसे तो आबादी में रहना चाहिए, आबादी से बाहर आप क्या बना रहे? वो अरबों रुपए का प्रोजेक्ट था, अरबों रुपए हजम हो गए, कहीं 10-10 ईंटें लगाकर ढांचे खड़े कर दिए। मैंने वो पाकिस्तान के एक सिरे से दूसरे सिरे तक देहात में बने हुए देखे। जुनेजो साहब को गए भी एक मुद्दत हो गई लेकिन अभी तक उन घरों में कोई आबाद नहीं है और आवारा गद्दों का ठिकाना है और आवारा कुत्तों की रहायशगाह है। लेकिन क्या कौमी सरमाया उस पर खर्च न हो गया? इसी तरह कहा कि हम तालीम आम कर रहे हैं, नई रोशनी स्कूल बन गए, अरबों रुपया उस पर खर्च हो गया। कोई एक बंदा उस नई रोशनी स्कूल से पढ़ लिख कर लिखना पढ़ना सीख गया, कुछ भी नहीं, कोई नतीजा नहीं हुआ और अरबों रुपए जाया हो गए। यही हाल बाकी हुकूमतों का भी है, अब भी यही हो रहा है कि अरबों रुपए गैर जरूरी मंसूबों पर, गैर जरूरी बातों पर खर्च हो रहे हैं। आप गांव की गलियां पक्की बनाने की बजाय देहातों को सड़कें मुहैया करें, उन्हें बिजली दे दें, उनके स्कूल दुरुस्त करें। हमारे स्कूल सरकारी जितने हैं उनका आलम यह है कि आधे टीचर एक हफ्ता आते हैं और आधे अगला हफ्ता आते हैं, या तीन दिन आधे छुट्टी करते हैं और हाजिरी चौथे दिन आके लगा लेते हैं, और आधे तीन दिन चलाते हैं, फिर वो चले जाते हैं, दूसरे तीन दिन चलाते हैं। वो बजाय पढ़ाने के सिर्फ खामोश रहो क्लासों में डंडा लेके फिरते रहते हैं, चुप करके बैठो, जिसके नतीजे में गली गली प्राइवेट स्कूल बन गया है जो बड़ा महंगा भी है। अगर सरकारी स्कूलों में बच्चों को पढ़ाया जाता तो लोग क्यों ज्यादा खर्च करके प्राइवेट स्कूलों की तरफ जाते? क्या अरकान असेंबली को या हुक्मरानों को इसका ख्याल नहीं आता कि वो तालीमी इस्लाहात करें, कम से कम उस्तादों की हाजिरी यकीनी बनाएं, उन्हें चेक किया जाए, पता चले क्या प्रोग्रेस है, बच्चों का तालीमी मनार क्या है? इस सब को जांचने की बजाय एक आसान कुलिया दे दिया गया कि किसी को फेल ना करो, बस ग्रेड बना दो, ए बी सी डी ई एफ जी एच, 5-7-10 ग्रेड बना दो। पहले पास करते थे, अंग्रेज ने एक बदमाशी बनाई थी कि फर्स्ट डिवीजन, सेकंड डिवीजन, थर्ड डिवीजन। अब जो थर्ड डिवीजन पास होता उसे कॉलेज वाले भी नहीं लेते थे तुम थर्ड डिवीजन हो, कहीं नौकरी के लिए जाता वो भी नहीं लेते थे तुम थर्ड डिवीजन हो, वो दोबारा स्कूल आना चाहता तो वो कहते तुम तो पास हो गए हो, अब तुमने क्या स्कूल में आके करना है। तो यूं एक बंदे की जिंदगी बर्बाद हो जाती। वो 3 तक पहुंचे थे, ये 6-7 तक पहुंच गए, इन्होंने 6-7 ग्रेड बना दिए। अब पहले 2 ग्रेड तो किसी काम आएंगे, बाकी सारे ग्रेडों के साथ ये हाल होगा कि जहां नौकरी के लिए जाएंगे वो कहेंगे तुम्हारा ग्रेड सही नहीं है, वापस स्कूल आएंगे तो वो कहेंगे तुम पास हो। और दूसरा, जब सारे तालिब इल्म पास होंगे तो चेक तो खत्म हो गया कि किसी ने कुछ पढ़ाया भी है या नहीं, या उसे कुछ आता भी है या नहीं। अजीब बात है कि हमारे मेंबरान असेंबली और हुक्मरानों को ये बात नजर नहीं आती, शायद इसलिए कि इन सब के बच्चे गैर मुल्की स्कूलों में पढ़ते हैं, बाहर से मुल्कों से पढ़ के आते हैं और अपने मुल्क में क्या हो रहा है उसकी जरूरत शायद इन्हें ज़ाती तौर पर पेश नहीं आती। बड़े बड़े नामवर जो यहाँ रात दिन अमेरिका को गालियां देने नहीं थकते, बच्चे उनके भी अमेरिका ही पढ़ते हैं, लिहाजा उन्हें गरीब के बच्चे पर क्या बीतती है शायद ये जानने की फुर्सत भी नहीं, ना वो जानना चाहते हैं। और एक छीना झपटी है कि हर शख्स ये चाहता है कि मुल्क की बागडोर मेरे हाथ में हो। अब जाहिर है किसी एक ने हुक्मरान बनना है, सारे तो बनने से रहे। ये भी तय है कि मांगे से कोई हुकूमत नहीं देता, हुकूमत ताकत से ली जाती है। लेकिन ये हमारी बदनसीबी है कि हमें जिन लोगों पे भरोसा है या जिन लोगों के हाथ में हमारी कश्ती के चप्पू हैं, वो हमारी हालत से बेनियाज अपने मफादात की जंग लड़ रहे हैं। और इसमें हमारा भी हाथ है, हम भी खुदगर्जियों का शिकार हैं, और हमें भी जब मौका मिलता है तो अपने मफादात के पेशे नजर हम भी वोट देते हैं, और हम ये समझते हैं कि यहां से मुझे ये मिल जाएगा, मिलता तो तो कुछ भी नहीं, बाद में तो वो बंदा भी मिलना छोड़ जाता है, वो भी नहीं मिलता तो और क्या मिलेगा। लेकिन उस वक्त हम भी अपने लालच का शिकार हो चुके होते हैं। बहरहाल हर आदमी कम से कम अपने किरदार का मुकल्लफ है। हम ये सोचते हैं सारे तौबा करें, अच्छी बात है सारे तौबा करें, लेकिन क्या इसे हम अपनी जात से शुरू करें तो अच्छा नहीं है? कम से कम हम तो तौबा करें, रुजू इल्लाह करें, बुराई से इज्तनाब करें, हलाल खाएं, झूठ बोलना छोड़ दें। कोई एक ऐसा तबका भी कम से कम मन से शहूद पर हो जिसे लोग देखकर कह सकें कि ये इस तरह मुसलमान होते हैं। आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। अदा फरमा लीजिए।